بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں کالعدم تنظیم لشکر جھنگوی کے سرغنہ ملک اسحاق کی ہلاکت. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جناب ناظرین، آپ نے یقیناً خبروں میں ملاحظہ فرمایا ہوگا کہ منگل اور بدھ کی درمیانی رات پاکستان میں کالعدم تنظیم دہشت گرد گروہ لشکر جھنگوی کے سرغنہ ملک اسحاق کو پولیس نے ہلاک کر دیا. کہا جا رہا ہے کہ مقابلے میں مارا گیا. اس سلسلے میں مختلف خبریں آ رہی ہیں. خبر یہ ہے کہ پولیس کے زیر حراست جب ملک اسحاق خان کو پولیس اس مقام پر لے جا رہی تھی جہاں ملک اسحاق نے اسلحہ گولہ بارود کے چھپے ہونے کی نشاندہی کی تھی، تو وہاں پر گھات میں بیٹھے ملک اسحاق کے ساتھیوں نے فائرنگ کر دی تاکہ ان کو پولیس کی حراست سے رہا کرایا جائے. لیکن اسی دوران فائرنگ کا تبادلہ ہوا اور ملک اسحاق اور اس کے دو بیٹے ہلاک ہو گئے. ایک خبر یہ ہے کہ ملک اسحاق کے ساتھی پولیس کے قبضے سے ملک اسحاق کو آزاد یا رہا کرانے میں کامیاب ہو گئے، اور پھر پولیس نے دوبارہ تعاقب کیا اور پھر مارکہ آرائی ہوئی تصادم میں ملک اسحاق کے دو بیٹے خود اور اس کے 14 ساتھی مارے گئے، اور اس مقابلے میں کم سے کم 6 یا 7 پولیس اہلکار زخمی ہوئے. ایک اطلاع یہ ہے کہ جیل سے فرار ہوتے وقت ملک اسحاق بہرحال مارا گیا. غرض یہ کہ ملک اسحاق کی ہلاکت کی پاکستان کے سرکاری ذرائع اور پولیس کے ذریعے تصدیق ہو چکی ہے، اور کالعدم تنظیم کا یہ سرغنہ بھی مارا گیا. لشکر جھنگوی کا یہ تیسرا سرغنہ ہے جو پولیس کے ہاتھوں مارا گیا. اس سے پہلے ریاض بسرا، پھر ملک اسحاق اور پھر اس کے ساتھ ہی غلام رسول شاہ کے نام کا اس کا ایک ساتھی بھی مارا گیا ہے. کہنے کا مقصد یہ ہے کہ ابھی ایک اور سرغنہ جو اکرم لاہوری اور ان چاروں نے ہی مل کر لشکر جھنگوی کی بنیاد 1996 میں ڈالی تھی، اور یہ تینوں یا چاروں ہی کہا جائے کہ پولیس کی کسٹڈی میں تھے، جیل میں تھے، لیکن ہر بار وقفے سے انہیں چھوڑا گیا. اگرچہ ابھی اکرم لاہوری جو ہے پولیس کی حراست میں جیل میں ہے، لیکن اس سے پہلے ریاض بسرا کبھی جیل میں ہوتا تھا تو کبھی جیل سے باہر ہوتا تھا، خود ملک اسحاق کبھی جیل میں ہوتا تھا. 14 سال جیل کاٹنے کے بعد اسے رہا کیا گیا، اور پھر بڑی ڈھٹائی کے ساتھ جب سعودی عرب سے واپس آیا تو اس نے کچھ قتل کی واردات کا اعتراف بھی کیا، اور پھر اسے حراست میں لیا گیا، لیکن فوراً ہی اسے پھر رہا کر دیا گیا. پاکستان میں بہت سے ذرائع کا کہنا یہ ہے کہ اس طرح سے دہشت گردوں کے سرغنوں کو بار بار گرفتار کرنا اور انہیں ناکافی ثبوت اور شواہد کی بنا پر رہا کیے جانے سے دہشت گردی کو اور زیادہ ہوا ملی ہے، اور دہشت گرد عناصر کے حوصلے اور زیادہ بلند ہوئے ہیں، اور نتیجے میں انہیں اپنی کاروائیاں انجام دینے میں کوئی مشکل یا کسی مشکل کا سامنا پیش نہیں ہوتا. لیکن اب دیکھنا یہ ہے کہ جو ملک اسحاق کی ہلاکت ہوئی ہے اور جو اسے قتل کیا گیا، کیا اس قسم کی جو واردات ہے اس سے دہشت گردی کی جو وارداتیں ہیں ان پر قابو پانے میں کسی طرح سے کوئی مدد ملے گی، یا کوئی کمی واقع ہوگی دہشت گردانہ واردات میں؟ اس کے علاوہ بھی اور سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے. اس وقت ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
پاکستان میں تکفیری دہشت گرد گروہ لشکر جھنگوی کا سرغنہ ملک اسحاق لاہور کے قریب واقع جنگلات میں انسداد دہشت گردی کے خصوصی دستے کے ساتھ ہونے والی ایک جھڑپ کے دوران اپنے 14 ساتھیوں سمیت ہلاک ہو گیا. لشکر جھنگوی کے سرغنہ ملک اسحاق کو اس کی ہلاکت کے واقعے سے دو روز قبل کاؤنٹر ٹیررزم ڈپارٹمنٹ سی ٹی ڈی نے گرفتار کیا تھا اور اسے وقوع کے روز شاہوالہ کے قریب جنگلات میں ایک مکان پر لایا گیا تھا جہاں اس نے اسلحے کی موجودگی کی نشاندہی کی تھی۔ میڈیا رپورٹوں کے مطابق پولیس مظفر گڑھ سے نشاندہی کے بعد اسلحہ برآمد کر کے واپس آ رہی تھی جب موٹر سائیکلوں پر سوار مسلح افراد نے اسلحے کے زور پر ملک اسحاق اور اس کے بیٹوں کو پولیس سے چھڑا لیا اور اپنے ساتھ لے جانے میں کامیاب ہو گئے۔ سی ٹی ڈی کے ترجمان کے مطابق پولیس نے مفرور ملزمان کا تعاقب کیا اور تعاقب کے دوران ہی یہ مقابلہ ہوا جس میں ملک اسحاق، اس کا نائب غلام رسول اور دیگر 11 دہشت گرد ہلاک ہو گئے، جبکہ اس مقابلے میں 6 پولیس اہلکار زخمی بھی ہوئے۔ ملک اسحاق کو پہلی بار 1997 میں گرفتار کیا گیا تھا اور 14 سال تک وہ جیل میں رہا، لیکن اس عرصے کے دوران وہ جیل سے بیٹھ کر منظم انداز سے دہشت گردی کا نیٹ ورک چلاتا رہا۔ یہ بات پاکستان کے سیکورٹی اداروں اور عدلیہ کے لیے ایک لمحہ فکریہ ہے کہ کوئی دہشت گرد جیل سے بیٹھ کر کس طرح دہشت گردی کا نیٹ ورک چلاتا ہے اور پاکستانی عدلیہ ناکافی شواہد کو بنیاد بنا کر اسے رہا کر دیتی ہے۔ لشکر جھنگوی کے سرغنہ کو سن 2012 میں سعودی عرب سے واپسی کے بعد گرفتار کیا گیا، لیکن محض 10 دن کے بعد ہی اسے چھوڑ دیا گیا۔ لشکر جھنگوی اور اس کے معدوم سرغنہ کے مجرمانہ اقدامات کی ایک طویل فہرست ہے اور اس کے مجرمانہ اقدامات کے نشانات پوری سرزمین پاکستان پر پھیلے ہوئے ہیں۔ بلا شبہ پاکستان کی سلامتی اور یکجہتی پر حملہ کرنے والے اس شخص کی ہلاکت پاکستان کے سیکورٹی اداروں کی بڑی کامیابی ہے، لیکن انہیں اب دہشت گردی کے نیٹ ورک کے مکمل خاتمے تک پوری تندہی اور ہوشیاری کے ساتھ کام لینا ہوگا۔
ناظرین، ابھی آپ نے ہمارے ساتھیوں کی ترتیب کردہ یہ رپورٹ ملاحظہ فرمائی، اور جیسا کہ ابھی جی ہمارے ساتھیوں نے اطلاع دی ہے کہ اس وقت کراچی سے ہمارا رابطہ برقرار ہے اور وہاں پر موجود ہیں پاکستان کے سینئر طرز نگار اور معروف کالم نویس جناب محمد منصور خان صاحب۔ السلام علیکم جناب۔ منصور خان صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ کالعدم تنظیم لشکر جھنگوی کے سرغنہ ملک اسحاق کی ہلاکت پر عمومی رد عمل کیا ہے پاکستان؟
دیکھیں، بظاہر جو ہے وہ ایک واضح تبدیلی جو ہے وہ پاکستانی موقف میں اور سیکیورٹی اداروں کی جو حکمت عملی ہے اس میں ایک واضح تبدیلی نظر آ رہی ہے کہ جو ضرب عصف کا جو آپریشن کا سلسلہ شروع ہوا تھا، یقیناً یہ اس کا جو ہے اسی سلسلے کی ایک کڑی ہے، اور جو عوامی جو رد عمل ہے اس پہ یقیناً جو ہے وہ اطمینان بخش ضرور ہے کہ مطلب حکومت پاکستان یا جو ہے وہ سیکیورٹی اداروں نے کسی حد تک یہ فیصلہ کر لیا ہے کہ دہشت گردوں سے جو ہے وہ آئینی ہاتھوں سے نمٹا جائے گا۔ لیکن دوسری طرف جو پاکستان میں اس وقت جو صورتحال ہے وہ یہ کہ جس چیز کی سب سے زیادہ ضرورت ہے وہ ہے کہ کرمنل جسٹس سسٹم کو بہتر بنانے کی، جس پہ جو ہے وہ تاحال کوئی خاص پیش رفت نہیں کی جا سکی ہے۔ عمومی طور پہ جو ہے وہ جو دیکھا جا رہا ہے وہ ان تمام جو اس قسم کے مقابلے ہو رہے ہیں اس میں ایک مطلب ایسی کیفیت ہے کہ جس کو جو ہے وہ مبینہ مقابلے جو ہے وہ عموماً جو ہے اخبارات میں اس قسم کے جتنے جو یہ مقابلوں میں دہشت گرد ہلاک ہو رہے ہیں تو اس سے ایک واضح جو تاثر مل رہا ہے وہ یہ ہے کہ کرمنل جسٹس سسٹم میں بہتری نہیں لائی گئی ہے، اور کہ ان جو اس قسم کے مجرمانہ اقدامات میں جو ملوث لوگ ہیں، جو اس قسم کی دہشت گردی میں ملوث لوگ ہیں، ان کو جو ہے وہ کوئی قانون کے مطابق سزا دی جائے۔ عمومی تاثر جو ہے وہ یہی جو ہے وہ تصور کیا جاتا ہے کہ جناب یہ جو ہے وہ جعلی مقابلوں میں جو ہے وہ اس قسم کے لوگوں کو جو ہے وہ ہلاک کیا جا رہا ہے، جس کو اگر آپ سائیکالوجیکل یا کرمنالوجیکل پوائنٹ آف ویو سے دیکھیں تو اس کے اثرات جو ہے وہ اچھے مرتب نہیں ہو سکتے، اور مستقبل میں جو ہے وہ ایک غیر یقینی کی صورتحال برقرار رہنے کا اندیشہ ضرور ہے۔
جی، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ چلتے ہیں اس وقت لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر جناب اعجاز حسین صاحب۔ السلام علیکم جناب۔ اعجاز صاحب، میری آواز سن رہے ہیں آپ؟
جی آپ کی آواز مجھے آ رہی ہے.
جی شکریہ اعجاز صاحب. ابھی جیسا کہ ہمارے کراچی کے مہمان کہہ رہے تھے کہ ملک اسحاق کوئی ایسا نام نہیں کہ جس کے بارے میں پاکستان کے عدلیہ کے پاس یا پاکستان کے جو قانون نافذ کرنے والے ادارے ہیں اس کے پاس ثبوت نہ ہو. اور سب سے بڑا ثبوت یہ کہ بارہا اس نے خود اعتراف کیا تھا 2007 میں 102 لوگوں کو قتل کرنے کا اس نے خود اعتراف کیا تھا. تو کیا جو ثبوت اور شواہد تھے اس کے سلسلے میں اس کے خلاف وہ کافی نہیں تھے کہ اس سے پہلے ہی جو اس کے انجام تک پہنچایا جا سکتا اور اب جو ہے پولیس مقابلے میں اسے مارا گیا؟
جی بہت شکریہ. ایک تو میں آپ سے عرض کرتا جاؤں کہ میری آواز مجھے ایکو ہو رہی ہے اور
جی میرے ساتھ کوشش کریں
کراچی والے مہمان کی آواز نہیں سن سکا اور آپ کا سوال بھی آدھا مجھے ملا ہے.
جی میں یہ پوچھا تھا کہ کیا اگر میں پھر اگر آپ کہیں تو دہرا دوں, کیا ملک اسحاق کے خلاف اتنے ثبوت نہیں تھے جو 14 سال تک وہ جیل میں رہا پھر اس کو گرفتار کیا گیا کہ اسے عدالت کے ذریعے جو ہے وہ تختے دار پر لٹکایا جاتا اور اب اس کو پولیس مقابلے میں مارا گیا, جبکہ اس نے بارہا اعتراف کیا ہے مختلف قتل کی وارداتوں کا. حتیٰ صرف 2007 میں اس نے خود کہا تھا کہ 102 قتل خود اس نے کیے ہیں, تو کیوں اس کو جو ہے وہ عدالتی طریقے سے جو ہے تختے دار پر لٹکایا نہیں گیا؟
جی شکریہ. آپ کا سوال جو بڑا سادہ نظر آتا ہے لیکن اس کا جواب بڑا پیچیدہ ہے. میری آواز مجھے ایکو ہو رہی ہے, ڈسٹربنس ہو رہی ہے مجھے بولنے میں.
جی آپ عنایت فرمائیں, ہمارے ساتھی کوشش کریں گے کہ کیفیت بہتر ہو. جی
جی
جی عنایت ہو.
ہیلو
جی آپ فرمائیے جیسا.
آپ کے سوال کے جواب میں پہلے تو میں بعد میں جاؤں گا کہ پاکستان کا جو جوڈیشل سسٹم ہے وہ کتنا کمزور ہے, وہ کتنا زیادہ سمجھ لیجیے اس کے پاس وہ ریسورسز نہیں ہیں, وہ ول بھی نہیں ہے کہ وہ اس طرح کے کیسز بتائے. لیکن اس سے پہلے میں آپ کے لیے اور ناظرین کی انڈرسٹینڈنگ کے لیے میں ایک 2-4 منٹ میں ایک مقدمہ پیش کروں گا اس پورے کانسیپٹ کا تاکہ ناظرین کی بھی تھوڑی کنسیپچل انڈرسٹینڈنگ ہو جائے. ہم دیکھ رہے ہیں کہ 1950-60 اور 70 کی دہائی میں سی آئی اے نے اور اس کے علاوہ دیگر MI6 برٹن میں اور موساد, ان تنظیموں نے انٹیلیجنس تنظیمیں جو ہیں جو اپنی ملک کی اپنی اسٹیٹ کا جو ایک گریٹر انٹرسٹ ہوتا ہے ویسٹرڈ انٹرسٹ اس کو کامیاب کروانے کے لیے اس کے حصول کے لیے یہ چھوٹے چھوٹے گروپس ان ممالک میں چنتی ہے جو ان کے لیے اعلیٰ کار بنتے ہیں. سی آئی اے نے, MI6 نے اور موساد نے, انہوں نے ریجنل یعنی ساؤتھ ایشیا میں مڈل ایسٹ میں چھوٹے چھوٹے گروپ بنائے اور ان کے لیے فنڈنگ سی آئی اے سے ملتی تھی, نو ہاؤ ٹریننگ ساری ادھر سے ملتی تھی, موساد ساتھ مل جاتا تھا اور یہ مل کے, اور اب سعودی عربیہ 10-15 سال سے جب سے ان کی استخبارات علامہ بڑھی ہے تو یہ اپنے دشمنوں کا یا ان کنٹریز کا جو ان کو ساتھ ہاں میں ہاں نہیں ملاتے تھے ان میں عدم استحکام رکھتے تھے, سیاسی عدم استحکام, اقتصادی عدم استحکام اور معاشی عدم استحکام. اس کو عدم استحکام رکھنے میں ان کے فائدے ہوتے تھے اور ان کی گریٹر جو ہے اسٹریٹجی وہ امپوز ہوتی تھی ان چھوٹے ملکوں پہ. ہوا یہ کہ انہوں نے یہ سپاہ صحابہ بنائی, پھر اس کے بعد سی آئی اے کے پیسے سے اس کو استعمال بھی کیا گیا, سعودی عربیہ کا پیسہ ساتھ آیا, سعودی عربیہ کی ریڈیکلائزیشن ساتھ آئی, سپاہ صحابہ کالا دم ہوئی پاکستان میں تو نیا نام آ گیا, لشکر جنگ بھی آ گیا. اب میں آپ کو بتاتا چلوں یہ پچھلے 5 برس میں ایک فینومینل چینج آئی ہے کہ سی آئی اے نے آہستہ آہستہ ان گروپس کو, لشکر جنگ بھی ہے, القاعدہ ہے, طالبان ہے, اس سے پیچھے ہٹے ہیں, ساتھ سعودی عرب بھی پیچھے ہٹ گیا. اب یہ آن دیئر اون یہ آپریٹ کرتے رہے, کچھ تو دہشت گرد بن گئے اور کچھ بڑی چالاکی سے جس طرح 1970s اور 1980s میں فضل الرحمان جو ہے اس نے اس طرح کا راستہ اپنایا کہ وہ پارلیمنٹ میں چلا جائے اور وہاں رہ کے دیوبندی اور جو سیلفی مائنڈ سیٹ ہے اس کو پروموٹ کرتا رہا, پولیٹیکل امپیونٹی بھی ملے اس کے, اس کو کچھ چھیڑ بھی نہ سکے اور سیاسی مزے بھی لوٹتا رہے پارلیمنٹیرین ہونے کے. تو اس کی اچھی بڑی خاصی ایک پاورفل جماعت بن گئی, پریشر گروپ بن گیا. لشکر جھنگوی نے جب یہ سبق سیکھا کہ فضل الرحمان کی طرح کا ایک ہم ماڈل بنائیں جس سے سیاسی فائدے بھی ہوں اور ہم قانون کے نرگے میں بھی آئیں. تو اس وقت آگے بڑھا, پہلے اس میں دیکھیے آپ, اعظم طارق جو ہے 1980s اور 90s میں ایک فگر سامنے آیا, وہ پارلیمنٹ میں چلا گیا لیکن دہشت گردی میں ملوث رہا, کمانڈ اینڈ کنٹرول اپنے پاس ہی رکھا, سعودی پیسہ ملتا رہا جس سے وہ پروان چڑھتا رہا. اس کے مر جانے کے بعد اور حق نواز جھنگوی کے بعد اب یہ آپ نے خود ہی ذکر کیا ریاض بسرا آیا. ریاض بسرا نے دہشت اور شدت انگیزی اسی کے میدان میں رہا اور سیاست کی طرف مین سٹریم میں نہیں آیا. لیکن چلاکی آج دیکھیے جس طرف کسی بھی ٹاک شو میں, نہ پاکستان میں نہ دنیا میں, اس طرف کم کسی نے دھیان دیا ہے. چلاکی اس وقت یہ ہے, ملک اسحاق سے بھی زیادہ خوفناک خطرناک انسان وہ ہے احمد لدھیانوی, جو پارلیمنٹیرین ہے, جس نے فضل الرحمان, مولانا فضل الرحمان کا ٹیمپلیٹ استعمال کرتے ہوئے پارلیمنٹ میں چلا گیا. اب وہ پارلیمنٹ میں جا کے اس کے ارد ایک پروٹیکشن اس کو مل گئی پارلیمنٹ کی, اور ساتھ لا انفورسنگ ایجنسی کی طرف سے ان کی گڈ بکس میں آ گیا. حالانکہ کمانڈ اینڈ کنٹرول میں, ریڈیکلائزیشن میں بس پردہ وہ, اب اس نے یہ کہا کہ میں مذمت بھی کر دوں گا بم بلاسٹ کی, شیعہ کلنگ کی, لیکن اندر جو ہیں یہ لوگ کارکن جاری رکھیں, شیعوں کلنگ کرتے رہے. یہ تھوڑا بے وقوف تھا ملک اسحاق. ملک اسحاق نے سمجھا کہ شاید اب بھی مجھے سعودی جو ہیں وہ بچا لیں گے, چونکہ سعودی عرب کا نرگا ہے. پاکستان کی حکومت میں کوئی انڈیپینڈنس نہیں ہے ڈیسیشن میکنگ کی, سعودی عرب کی بہت زیادہ تسلط ہے. ابھی ریسنٹلی یمن کے ایشو پہ تھوڑا بہت پاکستان نے ان کو آنکھیں دکھائی ہیں. میں بتاتا چلوں, افغانستان, عراق, شام, یمن اور پاکستان میں اسی طرح سی آئی اے اور سعودیز اور مساد اپنا اپنا, اور ہمارا ایک برادر ملک ہے جس کی انٹیلیجنس نام نہیں میں لینا چاہوں گا, وہ ہمارے سکوپ میں نہیں آج کے پروگرام میں, تو یہ کافی حد تک کامیاب رہے. اب یمن کے بعد جب عرب سپرنگ ہوا ہے نا 2011 کا, اس کے بعد آہستہ آہستہ سی آئی اے نے, سعودی عرب نے, مساد نے آہستہ آہستہ بیک ٹریک کرنا شروع کر دیا. اب میں کنکلوژن کی طرف آتا ہوں. اس پہ دیکھیں, ایران کا ایک رول مڈل ایسٹ میں بڑھ گیا. ایران کا ایک پیسفل, ایک ریسپانسبل نیوکلیئر اسٹیٹ ہونے کے ناطے ایک ایران نے باور کروا دیا کہ ایران کے خلاف جو 35-36 برس کی جو زہر اگلی گئی مسلمان ملکوں کی طرف سے بھی اور غیر مسلم, وہ ایران آج کامیاب ہو گیا. اب ہوا یہ ہے, اب امریکنز مل کے, MI6 مل کے, نیٹو کنٹریز مل کے, اب وہ ان دہشت گردوں سے ان کے خلاف ہو گئے. اب یہ جب ٹرینڈ آتا ہے, ایک پرسیپشن ڈیولپ ہوتا ہے کہ امریکہ, برٹن اور یورپ خلاف ہو گئے دہشت گردوں کے, اس کے ساتھ یہ ٹرینڈ نیچے آتا ہے, لوکل کنٹریز میں سپلنٹر گروپس پہ آتا ہے. اور اس کے بعد اب یہ ہوا ہے کہ ملک اسحاق کا مر جانا, یہ کہتے ہیں ایک اور بھی ہمیں کانسپریسی تھیوری کی طرف سے ایک آیا کہ ملک اسحاق جو ہے وہ کچھ انکشافات کرنے والا تھا احمد لدھیانوی سے علیحدہ ہونے کے ناطے, کہ سارا جرم اور سارا مدعا میرے اوپر ڈال دیتے ہو, مرواتا میں ہوں, مزے پارلیمنٹ کے تم لوٹ رہے ہو. تو یہ کچھ انکشافات کرنے والا تھا. ان انکشافات کا پتہ چلا, اس کی بگنگ ہوئی, اس کی سنوپنگ ہوئی اس کے ٹیلی فونز کی, اور لوگوں میں جس میں اس نے کیا انٹیلیجنس نے اس نے دیکھا. اب وہ اس سے بچنے کے لیے کچھ حد تک مجھے یہ لگتا ہے, کچھ لوگوں نے یہ کہا ہے کہ گورنمنٹ اپنا فیس سیونگ بھی کر رہی ہے, کیونکہ کچھ خبریں ایسی ہیں کہ کچھ پولیٹیکل ایلیٹ, پولیٹیکل پارٹیز پاکستان کی ایسی بھی ہیں جن کو الیکشن جتوانے میں لشکر جھنگوی کا رول رہا ہے, تو ملک اسحاق ان کا اعلیٰ کار بنتا رہا ہے دہشت پھیلانے میں, تاکہ ووٹر آئے اور اسی حکومت کی اسی پارٹی کو ہی ووٹ دے. اب اس چیزوں کو دبانے کے لیے, ملک اسحاق کا جو ہے زبان پوری بند کرنے کے لیے, یہ ایک ہو سکتی ہے اسٹریٹجی کہ گورنمنٹ نے اس کو مروا دیا ہو بڑے ڈیوبیس سرکمسٹانسز میں. باہر اس پہ بہت زیادہ تھیوری سامنے آتی ہیں.
جی بہت شکریہ محمد منصور خان صاحب. دیکھیں آپ نے اپنی گفتگو میں کہا کہ یہ ظاہر ہے کہ ایک اچھا قدم ہے امن امان کی بحالی کے لیے اور دہشت گردوں کے حوصلوں کو پست کرنے کے لیے, ان کی کمر توڑنے کے لیے, لیکن کیا اس طرح کی جو کاروائی ہے, واردات ہے, جو انکاؤنٹر ہوا, جو مقابلہ ہوا پولیس میں اور اس میں ملک اسحاق مارا گیا, اس سے دہشت گردی کا پوری طرح سے صفایا کیا جا سکے گا؟ جب تک جڑ کو نہ کاٹا جائے, جب تک جڑ کو نہ سکھایا جائے, اس وقت تک کیا دہشت گردی ختم ہو سکتی ہے؟ کیا حکومت پاکستان یا ارباب حل وقت کو یہ نہیں پتہ کہ اس طرح کی دہشت گرد تنظیموں کی سپورٹ کون کر رہا ہے, ان کی فنڈنگ کہاں سے ہو رہی ہے, انہیں اسلحہ کہاں سے مل رہا ہے؟ کیوں نہیں اس راستے کو پہلے روکا جاتا؟
جی بالکل، بنیادی فلسفہ جو ہے وہ شاید ابھی تک اس طرف اس جو معاملات ہیں اس کو ایڈریس اب تک جو ہے وہ نہیں کیا گیا ہے، اور نہ اس چیز کو سمجھا جا رہا ہے کہ بنیادی چیز جو ہے وہ یہی ہے کہ اس فلسفہ اور فکر کو جو ہے وہ اس کو جو ہے وہ ختم کیا جائے، بجائے اس کے کہ جو ہے وہ اس طریقے سے ان کو ان مبینہ پولیس مقابلوں میں ہلاکتیں جو مسلسل جو ہے وہ بہرحال جب سے یہ ضرب عز جو آپریشن شروع ہوا ہے پنجاب میں تو یہ سلسلہ جو ہے وہ بہرحال بہت ہی کم دیکھنے میں آیا، لیکن کراچی اور اس کے اطراف میں جو ہے یہ سلسلہ جو ہے وہ متواتر جاری رہا، اور متعدد دہشت گرد جو ہے وہ جو یقیناً دہشت گردی میں ملوث رہے اور ایسے ایلیمنٹس تھے کہ جن کا خاتمہ جو ہے وہ معاشرے سے ضروری تھا، لیکن اس حوالے سے کہ ان کو ان کے مطلب جو اس کا جو اسکول آف تھاٹ ہے یا جو اس کی فلسفی ہے اس کو ختم کرنے کے لیے جو ہے وہ کوئی تدارک کا اس کا عمل جو ہے وہ اب تک نہیں نظر آ رہا ہے کہ ریہیبلیٹیشن سینٹرز بنائے جائیں یا ایسی کوئی اقدامات کیے جائیں کہ جس سے ان کی فلسفہ اور فکر جو ہے وہ اس کو جو ہے وہ ٹھیس لگ سکے. یہاں صورتحال جو ہے یہ بالکل اس جو مختلف نظر آتی ہے، اور وہ یہ ہے کہ مسلسل جو ہے وہ اس قسم کے دہشت گردوں کو جو ہے وہ جو یہ کالعدم تنظیمیں خود بھی جو ہے وہ کیونکہ اس طریقے سے تو مطلب یہ مکمل طور پہ کالعدم نہیں ہے، یہاں پر تو تنظیمیں آپریٹ کر رہی ہیں، مظاہرے بھی کر رہی ہیں، پروٹیسٹ بھی ہوتے ہیں. ابھی اس کی فوٹیج میں ملک اساق کی جو تدفین کا جو عمل ہے اس میں ہی آپ اگر آپ دیکھیں تو ہزاروں افراد جو ہے وہ اس مائنڈ سیٹ کے جو ہے وہ موجود تھے. تو ان کا جو ہے ایک سوسائٹی میں بالکل ایک اپنا ایک امفیسائز ہے، ایک جو ہے وہ اپنا اثر و رسوخ رکھتے ہیں. تو اس کے تدارک کے لیے یا اس مائنڈ سیٹ کے خاتمے کے لیے جو ہے وہ کوئی ایسا خاطر خواہ عمل جو ہے وہ اب تک نہیں دیکھنے میں آیا ہے، ورنہ 14 سال کوئی آدمی جو ہے وہ جیل میں رہے اور اس کے باوجود جو ہے وہ آپ اس کے نظریات میں یا اس کی جو خلفشار ہے اس کے ذہن میں اگر اس کو 14 سال میں نہ ختم کر سکیں تو یہ تو ایک اسٹیٹ کی جو ہے وہ بہت بڑی یقیناً ناکامی ہوگی، یا اس کے اداروں کی کہ جو ہے وہ اس قسم کی جو ہے وہ چیزوں کے تدارک کے لیے جو ہے کوئی میکانزم جو ہے وہ اب تک ڈیولپ نہیں کیا جا سکا ہے.
جی
تو یہ ایک بڑا بنیادی مسئلہ ہے پاکستان کے میں جو دیکھا جا رہا ہے کہ یقیناً جو ہے وہ سمت جو ہے وہ بہت بہتر ہو گئی ہے اور بہت بہتری سے جو ہے وہ اس قسم کی دہشت گردی کے خلاف جو ہے وہ ہماری سیکیورٹی فورسز جو ہیں پاکستان کی وہ کام کر رہی ہیں، لیکن اس کو بنیادی طور پہ جڑ سے ختم کرنے کے لیے تاحال جو ہے وہ ایسی کوئی چیز جو ہے وہ سامنے نہیں آئی ہے کہ جس سے نہ تو مطلب اس کا تدارک ہو سکے. خصوصی طور پہ جو مدارس ہیں پاکستان کے اندر اس میں جو ہے وہ اب تک کوئی ایسی خاص تبدیلی جو ہے وہ مطلب زبانی کلامی باتوں کے علاوہ جو ہے وہ تاحال ایسی کوئی چیز جو ہے وہ نہیں لائی جا سکی ہے کہ جس سے ان مدارس میں جو جو فکر و فلسفہ نفرت کا جو پھیلایا جاتا ہے اس کو روکا جا سکے، اور اس میں کوئی چیک اینڈ بیلنس کا سسٹم جو ہے
بہت شکریہ میں پھر حاضر ہوں گا
لایا جا سکے، ایسا جو ہے وہ عمل اب تک تو نہیں نظر آیا ہے. جبکہ جو کاؤنٹر ٹیررزم جو بل یہ لے کر آئے ہیں اس میں تو یقیناً مطلب ایسی بہت ساری اصلاحات کے حوالے سے چیزیں موجود ہیں، لیکن تاحال ایسا کوئی اقدام جو ہے وہ ان اداروں میں نہیں دیکھا گیا ہے.
جی بہت شکریہ. چلتے ہیں اس وقت اسلام آباد جہاں پر رابطے میں ہیں پاکستان کے ایک اور سینئر صحافی یاور بخاری صاحب. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
یاور بخاری صاحب ابھی بات ہو رہی تھی کہ 14 سال تک جیل میں رہا 1997 سے اس کے بعد 14 سال تک، لیکن اس عرصے میں وہ ملک اسحاق کی بات ہو رہی ہے جو کالعدم تنظیم لشکر جنگوئی کا سرغنہ جو مارا گیا، لیکن اس عرصے میں وہ مسلسل جیل میں بیٹھ کر وہ دہشت گردی کا نیٹ ورک چلاتا رہا، یہ کیسے ممکن ہو؟
یہ سر ہمارے نظام کی کمزوریاں اور نظام میں نقائص کی وجہ سے یہ سارا ہوتا رہا ہے، کیونکہ ان پر الزام جو ہے وہ بہت لگائے گئے اور ان پر جو ہوئے مقدمات بھی چلائے گئے، لیکن آپ یہ دیکھیں کہ نظام کی کمزوری اور قانون کی کمزوری یہ ہے کہ 44 سے زیادہ دہشت گردی کی وارداتوں میں اس پر الزامات لگائے گئے تھے، 100 سے زائد قتل جو ہیں وہ خود اس نے ایک اردو اخبار کو انٹرویو دیتے ہوئے تسلیم کیے تھے، لیکن اس کے باوجود وہ ضمانت پر 14 سال بعد رہائی میں چلا گیا. پھر اس کے بعد رہائی ہوئی 2011 میں، اس کے بعد 2012 میں رحیم یار خان میں ایک اور دہشت گردی کی واردات ہوئی اور اس میں پھر گرفتار ہوا، لیکن آپ یہ دیکھیں کہ اس کا ماسٹر مائنڈ کہا گیا کہ اس دہشت گردی کی واردات کا یہ ماسٹر مائنڈ تھا، اس کے باوجود وہ پھر 2013 میں پھر رہا ہو گیا ضمانت پر. تو یہ ساری جو ہے یہ ہمارے سکم ہے ہمارے قوانین میں، और हमारे निज़ाम में जहाँ पर कानून नाफिज करने वाले अदारे जो हैं वो आवाम को वो तहफ़ फराहम नहीं करते जो एक वेलफेयर स्टेट में या एक आइडियल स्टेट में आवाम को तहफ़ होना चाहिए। क्योंकि 72 जजों ने इस 14 साल 12 साल के अरसे में जहाँ जब वो जेल में रहा 72 जजों ने इसका केस सुनने से ही इनकार कर दिया था, और फिर जो जिन जजों ने केस सुना उनमें से भी अक्सर को कत्ल कर दिया गया। जो जो ये गवाह जो है वो आते थे उनमें से भी अक्सर को कत्ल कर दिया गया, लोगों ने गवाही देनी बंद कर दी। इस वजह से ना इसके अदालतों ने ये कहा कि शवाहिद जो हैं वो नाकाफी हैं, इसलिए इसको जमानत पे रिहा कर दिया गया था। तो ये सारी सूरत हाल है। ये अभी भी जेलों में हमारी पैसा दे के जो है जो मुजरिम है वो उनको तमाम सहूलियत हासिल है, वो जेलों से उनको मोबाइल भी उनको हासिल होता है, उनको सारे अगरचे हुक्मरान जो है ये दावे तो करते रहते हैं लेकिन अमलन जो है वो सारा ये निजाम में ये नहीं नजर आता कि अमलन जेलों में जो है वो मुजरमों को मुजरम की हैसियत से रखा जाए या उनकी इसलाह की कोई कोशिश की जाए, ये बात नहीं होती है। ये 14 साल तक यहाँ तक आप देखें कि मैं मुझे वो याद आ गया कि ये GHQ जो हमला हुआ था उसमें भी इसको जेल से खसूसी तैयारे में उन जो हमला आवर थे उनके साथ मुजाकरात के लिए ले जाया गया था और इसने उसमें बड़ा वैसे कहते हैं मस्बत किरदार अदा किया था, और वो जो उन्होंने जर्गमाल बनाए हुए थे डॉक्टर उस्मान वगैरह जो थे जिन्होंने हमला किया था GHQ पे, तो उनको ये मनाने में और उनसे जो जर्गमाली थे उनको छुड़वाने में इसने बड़ा किरदार अदा किया था। तो ये सारी सूरत हाल हमारे निज़ाम के नकायस को बयान करती है, हमारे निज़ाम में जो सुबम है उनको बयान करती है। तो ये अब एक लम्हा फिक्रिया आ गया है कि पाकिस्तान के अवाम और पाकिस्तान के खसूसन मैं यहाँ पर मुसल्ला अफवाज के किरदार को सराहूंगा क्योंकि उन्होंने ये जो दहशतगर्दी के खिलाफ ऑपरेशन ज़र्ब अज़्ब शुरू किया वज़ीरिस्तान में और कराची और दूसरे इलाकों में भी उन्होंने जो दहशतगर्दों का पीछा कर रहे हैं और उनको पकड़ रहे हैं और उनको मार रहे हैं, तो ये सारा उसकी वजह से अब काफी हद तक अगर से पाकिस्तान में ये कुछ अमन अमान की सूरत हाल बेहतर हुई है लेकिन अभी भी बहुत कुछ करना बाकी है। क्योंकि ये जो मलिक इसहाक है इसका ताल्लुक रहीम यार खान से था और ये सिपाही सहाबा और लश्कर जंगवी की ये जो तंजीम उठी थी ये भी जनूबी पंजाब ही से उठी थी। और ये मलिक इसहाक के बारे में मैं आपको बताता चलूँ तो ये तो रहीम यार खान ने एक पान सिगरेट की दुकान चलाया करता था लेकिन वो लश्कर जंगवी का जो बानी था हाकनवाज जंगवी उसके ये वाइज और तकरीरें सुनकर उनके साथ हुआ और उसके बाद इनकी इस तरह से उन्होंने तरबियत की कि ये बहुत बड़े दहशतगर्द बन गए सारे लोग, रियाज बसरा, गुलाम रसूल शाह, अकरम लाहौरी और ये मलिक इसहाक, ये एक किस्म के वहाँ सारे करता धरता हो गए। जब ये सिपाही साहबा खत्म हुई तो ये इन्होंने लश्कर जंगवी बनाई थी, लश्कर जंगवी ने बहुत कत्ल किए। और एक खसूसी बात मैं यहाँ पे बताना चाहूंगा कि ये वो कातिल हैं जिन्होंने अहले तशय्यो और अहमदियों को खसूसन चुन चुन के मारा और अहले तशय्यो के तो इन्होंने इतना नुकसान किया कि इन ये मलिक इसहाक ने खुद इतराफ भी किया था इसका। इन्होंने जो भी कोई कमिश्नर है, कोई दानिश्वर है, कोई प्रोफेसर है, जो भी जिस भी शोबा जिंदगी में नुमाया खिदमत अंजाम दे रहा था इन्होंने उसको कत्ल किया, उन लोगों को कत्ल किया है ये सारे मुजरमों ने।
बहुत शुक्रिया तो आपका, मैं फिर हाजिर हूँ आपकी खिदमत में। मैं अपने नाज़रीन को ये भी बताता चलूँ कि यही मलिक इसहाक था जिसने 1990 के अशरे में लाहौर में खाने फरंग ईरान के डायरेक्टर सादिक गंजी को भी शहीद किया, मुलव्वस रहा, और ख़ुद उसने एतराफ़ किया है कि 102 लोगों को तो 2007 में इसने एतराफ़ किया कि हमने कत्ल किया। मैं इस वक्त फिर चलता हूँ एजाज साहब की खिदमत में। एजाज साहब, अभी आप सऊदी अरब की बात कर रहे थे और कुछ आपकी बातों से ये अंदाज़ा हुआ कि अगर सऊदी अरब चाहता तो मलिक इसहाक मारा ना जाता और अब मार दिया गया, तो क्या ये समझा जाए कि मलिक इसहाक अब सऊदी अरब के लिए पिटा हुआ मोहरा हो चुका था?
जी, बड़ा अच्छा आपने, बड़ा इंटेलिजेंटली आपने इसको कहा। मैं तायद करते हुए बताता हूँ कि इस वक्त इसमें कोई शक नहीं है कि पाकिस्तान की गवर्नमेंट जो है, पाकिस्तान का वज़ीर दाखला चौधरी निसार है या पाकिस्तान की सिक्योरिटी की जो पीस लॉ एंड ऑर्डर इन्फोर्स करने की एजेंसीज़ हैं, पाकिस्तान आर्म फोर्सेस हैं और इस FIA है, पुलिस है, ये काफ़ी हद तक एक्टिव हैं। उन्हें भी पता चल गया है कि अगर कोई शिया का दुश्मन उसे किल करता है तो शियों के साथ अहले सुन्नत भाई भी तो कत्ल हुए हैं, उसके साथ हमारे क्रिश्चियन ब्रदर्स, क्रिश्चियन फ्रेंड्स भी हमारे हुए हैं, और इसके साथ फिर बेगुनाह देखा जाए तो जो अहमदी और मिर्ज़ई वो लोग भी मारे गए हैं, वो कोई अग्रेसिवली वो कोई वायलेंटली तो अटैक कहीं नहीं कर सकते थे, उन पे अटैक हुआ है, तो सब ने ये इस चीज़ का फैसला कर लिया कि अब वो वक्त आ चुका है। और चूंकि अमेरिका से और वेस्ट से एक ट्रेंड आया कि अब इनको एक्सट्रीमिस्ट को ख़त्म करना है, क्योंकि ये उन्हीं को एक्सपोज करना चाह रहे थे, उसको दबाने के लिए ख़त्म करना ही वाहिद एक है हल था, तो पाकिस्तान आर्म्ड फोर्सेज ने बड़ा स्ट्रांगली इस पर लिया और उसके बाद लॉ इन्फोर्सिंग एजेंसीज ने भी लिया। अब मेरा यहाँ क्वेश्चन ये उठता है सबसे बड़ा कि इंटरनली तो जो स्टेट की रिट है उसको तो चैलेंज नहीं कर सकते, स्टेट के पास पावर है, स्टेट के पास मिलिट्री है, आर्म फोर्सेस हैं, सब कुछ है, उसको इंटरनली मकामी तौर पर अंदरूनी लिहाज से कोई इतना दहशतगर्द इतना पावरफुल नहीं कि पाकिस्तान आर्म फोर्सेस को बीट कर सके। मसला यहाँ नहीं, मसला हमें है एक्सटर्नल। अब एक्सटर्नल में सऊदी अरेबिया का डायरेक्टली, अब मैं नहीं कहता, अब दर्जनों यूनाइटेड स्टेट्स की अखबारों ने, यूनाइटेड स्टेट्स के टेलीविजन ने, ब्रिटेन के टेलीविजन ने, अखबारों ने, दर्जनों नहीं बल्कि सैकड़ों आर्टिकल्स पिछले एक साल में लिखे हैं कि दहशतगर्दी में, उनको सपोर्ट करने में, फंड प्रोवाइड करने में, कमांड एंड कंट्रोल में, रेडिकलाइजेशन में सऊदी अरब का हाथ है, जो आहिस्ता आहिस्ता सऊदी अरब भी अब रियलाइज करना शुरू हो गया है कि आहिस्ता आहिस्ता वो भी, जब प्रेशर यूनाइटेड स्टेट्स का आया है तो सऊदी अरब भी आहिस्ता आहिस्ता अपनी पॉलिसी कुछ चेंज, मुझे लग रहा है सऊदी अरब की पॉलिसी कुछ चेंज हो रही है। आपने जिस तरफ निशानदेही की कि मलिक इसहाक जैसे बंदे को दे लेफ्ट इन द लर्च कि चलो ये मारा जाए तो अच्छी बात है, लेकिन मैं जो सिर्फ इशारा मैं करना चाह रहा हूँ, अब आपका काम अब आगाज़ हुआ है पाकिस्तान की आर्म फोर्सेज के लिए, पाकिस्तान को अब क्लोजली मॉनिटर करना पड़ेगा उन मदरसों को जो कि 10,000 से भी ज़्यादा हैं, जो कि रजिस्टर्ड तो हुए हुए हैं, लेकिन उन मदरसों की जो फंडिंग स्ट्रीम है वो अभी भी सऊदी अरब से आ रही है, कभी दुबई के रास्ते आती है, कभी कतर के रास्ते आती है, और कभी और तरह। मैं इसमें ये कहना चाहूँ, ये जो 3-4 एयरपोर्ट्स बनाए थे ना यूएई ने और सऊदी अरेबिया ने, उसमें एक एयरपोर्ट बनाया था रहीम यार खान का, जो कि यूएई की गवर्नमेंट ने बनाया था 1970s में। अब उसमें देखिए दुख की बात है कि जो कोई वहाँ से आता है, वैसे तो कोई सऊदी अरब से कोई आ रहा हो, चूंकि वो आपको पैसा देते हैं, आपकी डिपेंडेंस बहुत है, इकोनॉमिक डिपेंडेंस उन पर, उनकी ना इमिग्रेशन होती है, ना उनका सामान चेक होता है, वो डॉलर्स के चाहे वो सैक्स भर के ले आएं, किसको मर्जी दें, उनकी ना कोई मॉनिटरिंग है, ना उनकी कोई इमिग्रेशन होती है। रहीम यार खान का एयरपोर्ट अभी भी इस्तेमाल होता है, लोग वहाँ से आते हैं अभी भी, रहीम यार खान, बहावलपुर, खानपुर कटोरा, इसी तरह डीजी खान, मुजफ्फरगढ़, मैं खुद जाती तौर पर गया हूँ, मैंने फिजिकली देखा है, बहावल नगर, मुल्तान, लैया, ये ऐसे इलाके हैं जहाँ पे दहशतगर्दों को रेडिकलाइजेशन करने के लिए सैकड़ों मदरसे बने हैं, और उनकी फंडिंग कहाँ से आती है। आज अगर आप फंडिंग को ट्रांसपेरेंट कर दें, अकाउंटेबिलिटी ले आए कि कहाँ से फंड आ रहे हैं, तो काफ़ी हद तक आधा प्रॉब्लम आपका हल हो जाएगा। लेकिन इसके साथ साथ आपको देखना पड़ेगा, इस वक्त जो पार्लियामेंट के अंदर घुस गए हैं अहमद लुधियानवी जैसे लोग, या मौलाना फजलुर रहमान 30 बरस से जो कर रहे हैं, उनको भी क्लोजली मॉनिटर करना पड़ेगा, उनको ट्रांसपेरेंट करना पड़ेगा कि उनकी डीलिंग सऊदी अरेबिया से या दीगर मुल्कों के साथ क्या डीलिंग उनकी हो रही हैं, जो क्वेटा में और बलूचिस्तान में भी जिसके शवाहद मिले हैं, इनको क्लोजली मॉनिटर करना पड़ेगा, इसमें कोई शक नहीं है। और मैं सपोर्ट करता हूं आप जिस तरह आपने फरमाया, इस तरह हम सपोर्ट करते हैं जिस आर्म फोर्सेस काम कर रही हैं, पाकिस्तान की गवर्नमेंट भी कुछ हद तक हमें सीरियस संजीदा नजर आ रही है, इंटीरियर मिनिस्टर आए दिन कोई ना कोई बड़ा पावरफुल स्टांस लेते हैं, FIA भी काम कर रही है, IB भी इंटेलिजेंस गैदरिंग भी हो रही है, ISI, लेकिन हमें जो देखना है, इंटरनल प्रेशर तो काफ़ी बिल्ड हो गया है, अब कोई बाहर निकल नहीं सकता, बॉर्डर आप सील कर देते हैं, आपको इस वक्त जो एड्रेस करना है, अपनी इकोनॉमिक डिपेंडेंट जो इन्हसार आपका सऊदी रियालों पे है, सऊदी डॉलर्स पे है, उसे कम करना पड़ेगा। जब तक आप वो कम नहीं करेंगे तो मलिक इसहाक जैसे कई लोग जो हैं वो जुडिशियल जो वीक नेट है उससे निकल जाएंगे और आपको नहीं पकड़े जाएंगे।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा अगर वक्त रहा आपकी खिदमत में। जी मंसूर साहब, मैं आपसे पूछना चाहूँगा कि जैसा कि अभी एजाज साहब ने फरमाया कि अब मगरिब का भी नज़रिया कुछ चेंज हो रहा है, और उस वो भी चाहता है कि ये जो शिद्दत पसंद अनासिर हैं, चूँकि ये उनकी पोल खोल सकते हैं, तो इनको जो है एक एक करके रास्ते से हटाया जाए, तो क्या मगरिब का नज़रिया जो चेंज हुआ है वो शिद्दत पसंद अनासिर को रास्ते से हटाने के लिए हुआ, या शिद्दत पसंदी को ख़त्म करने के लिए हुआ है? देखा तो जा रहा है कि मगरिब या अमरीका शिद्दत पसंदी या दहशतगर्दी को और ज़्यादा हवा दे रहे हैं। हाँ, मोहरों को मुमकिन है कि शायद हटाने की उनकी कोई अपनी हिकमत अमली हो। आप क्या कहना चाहेंगे कि मगरिब का क्या नज़रिया है?
देखिए, मग़रिब का जहाँ तक ताल्लुक़ है, उनका जो इन्फ्लुएंस जो है वो हमेशा से पाकिस्तान में रहा है और इस ख़त्ते में बल्कि यकीनन पूरी तरह जो है वो रहा है। और इस किस्म के जो स्प्लिंटर ग्रुप्स या जो ग्रुप्स हैं और ये जिहाद के नाम पर और दीगर मतलब मजहबी फ़लसफ़े को बुनियाद बनाकर जो है इस किस्म की रेडिकलाइजेशन जो है वो पाकिस्तान में एक मामूल का हिस्सा रही है, बिल्कुल रही है। और जो अभी सूरत हाल है वो उसमें जो इंटरनल पाकिस्तान की जो सूरत हाल हम पिछले तकरीबन गुज़िश्ता 1-1.5 साल से देख रहे हैं, उसमें यकीनन एक वाज़ तब्दीली सिक्योरिटी एजेंसीज़ की हद तक तो एक वाज़ तब्दीली नज़र आ रही है कि वो दहशतगर्दी के ख़िलाफ़ जो है वो एक मुकम्मल ऑपरेशन में बिल्कुल अपना रोल अदा कर रहे हैं। लेकिन दूसरी जो यहाँ वीकनेस जो इस वक्त सबसे अहम नज़र आ रही है वो सिविल एडमिनिस्ट्रेशन का रोल है, यानी कि हुकूमती इदारे जो है मतलब ये फंडिंग की मॉनिटरिंग से लेके, या अगर करिकुलम को आपको जो है वो मदारिस के दे जो है वो उसमें कोई तब्दीली लेकर आनी है, या रेडिकलाइजेशन के खात्मे के लिए, रिहेबिलिटेशन के लिए, लोगों की एक्सट्रीमिज्म के खात्मे के लिए एक सिविल एडमिनिस्ट्रेशन का जो रोल होना चाहिए वो जो है वो ऐसा कोई खातिरखा रोल अब तक जो है वो नज़र नहीं आया है। और जो हमारी सिक्योरिटी इदारे के जो लोग हैं उनसे अगर इस हवाले से बातचीत की जाती है तो वो यकीनन इस चीज़ का बरमला इजहार करते हैं कि हमारे पास इस किस्म के वसाइल नहीं हैं और ऐसी जो तकनीकी जो उनको चीज़ें मिलनी चाहिए थी वो उसका बुरान जो है वो अब तक इनको फेस करना पड़ता है। और यही वजह है कि ये जो अदालतों में जो इस किस्म के मुजरिमों को जब पेश किया जाता है तो ये दहशतगर्दी को दहशतगर्द जो है वो इसका बिल्कुल फ़ायदा उठाते हैं और एक वो अदम सबूत की बिना पर ये तमाम लोग जो है वो रिहा हो जाते हैं या जमानतों पर बाहर आ जाते हैं और ये सिलसिला जारी रहता है। मतलब ये जो मलिक इसहाक का जो कन्फेशन स्टेटमेंट है ये सिर्फ मलिक इसहाक का नहीं है, यहाँ बहुत सारे जो है वो कराची में खुसूसन ऐसे दहशतगर्द गिरफ्तार हुए जिन्होंने बरमला इस चीज़ का इजहार किया कि हाँ जनाब हमने इतने लोग मारे और अब हम फिर जो है वो इतने महीने में छूट जाएंगे और फिर जो है वो हम इतने मारेंगे। ये बिल्कुल इस चीज़ को एड्रेस करती है कि मुसलसल जो है वो इस चीज़ का खात्मा इसीलिए नहीं हो सका कि इसकी जो बुनियादी चीज़ें थी उनको जो है वो एड्रेस नहीं किया गया, जबकि इस वक्त जो सूरत हाल है वो बिल्कुल यकीनन सिक्योरिटी एजेंसीज को इस चीज़ का क्रेडिट जाता है कि उन्होंने अपनी लाइन ऑन लाइन जो है वो बिल्कुल जो है वो सेट कर ली है और वो दहशतगर्दी के ख़िलाफ़ जो है वो मुकम्मल काम करने में मसरूफ़ हैं।
जी
तहम सिविल
बहुत शुक्रिया
एडमिनिस्ट्रेशन का रोल जो
आपका,
है
बहुत
बहुत हद तक
शुक्रिया
जो है वो कमज़ोर है। और
जी। यावर साहब, जैसे कभी मंसूर साहब कह रहे थे, इन जैसे हज़ारों बल्कि लाखों की तादाद में लोग हैं जो मायूसी का शिकार होंगे और जिनका ये कहना है कि अदालत की तरफ से इस किस्म के ख़तरनाक मुजरिमों और दहशतगर्दों को वो सज़ा नहीं मिलती जो उनका हक होता है, जिसके वो मुस्तहक होते हैं कि उनको सज़ा दी जाए। तो अगर ये सिलसिला जारी रहा तो क्या आवाम जो है वो इस तरह से मायूस नहीं होंगे? जो सिस्टम है, जो निज़ाम है, तो आवाम को मुतमईन करने के लिए, एतमाद में लाने के लिए, उनका एतमाद हासिल करने के लिए, और जैसा कि हुकूमत, अदालत और सब ने गुज़िश्ता बरस से पेशावर के जो सानिया हुआ था स्कूल का, आर्मी स्कूल का, उसके बाद जो अज़्म जाहिर किया था, तो उस अज़्म को अमली जामा पहनाने में अब तक कितना अमली कदम उठाया गया आपके ख्याल में?
जी, अब तो आवाम बहुत मुतमईन है कि जब से फौज ने ऑपरेशन दरबे अब शुरू किया है और खुसूसन ये जो वाकया हुआ पिशावर में आर्मी पब्लिक स्कूल पर हमले का, उसके बाद जिस अर्ज का फौज ने इजहार किया और फिर अभी फौजी अदालतें भी बनाई गई हैं, तो ये जो सिविल अदालतें हैं इन पे तो आवाम को अभी भी एतमाद नहीं है, क्योंकि इनका निज़ाम ही ऐसा है कि उन्होंने सबूत के ऊपर सजा देनी होती है और सबूत जो है वो सिक्योरिटी एजेंसी जो कानून नाफिज करते हैं उन्होंने देने होते हैं, ना कि खुफिया एजेंसियों ने। तो जो कानून नाफिज करने वाले अदारे हैं वो कभी दबाव में आते हैं, कभी हुकूमती दबाव में आते हैं, कभी सियासी दबाव में आते हैं, कभी जो है इन्हीं दहशतगर्दों के दबाव में आते हैं। जिस तरह के आपने देखा माजी में बहुत से पुलिस अफसरों को भी मारा गया, माजी में बहुत से दूसरे इंतजामी अफसरों को भी मारा गया, तो ये उस वजह से फिर अदम सबूत की वजह से या गवाहों को मार देने की वजह से, नाकाफी सबूत होने की वजह से ये लोग जो है वो रिहा हो जाते हैं। लेकिन अब जो पाकिस्तान आर्मी ने जो इन दहशतगर्दों का पीछा करने और इनका पीछा किया जा रहा है उस अज़्म का इजहार किया है, उसके तहत आप सिर्फ उन्होंने दहशतगर्दों को नहीं मारना बल्कि उन्होंने कहा कि हम 4 बंदों तक पहुंचेंगे। एक दहशतगर्द जो एग्जीक्यूट करता है, जो बम धमाका करता है या जो फायरिंग करता है उसको मारेंगे, एक उसका जो फैसिलिटेटर होगा, क्योंकि शहरों में इनके फैसिलिटेटर हैं, इन तंजीमों की आड़ में, कालादन तंजीमों की आड़ में और दूसरी तंजीमों की आड़ में बहुत से फैसिलिटेटर होते हैं जो इनको फैसिलिटेट करते हैं, जो असला भी फराहम करते हैं, जो डेटोनेटर भी फराहम करते हैं, वो उनको भी आर्मी ने कहा है मारेंगे, इनके जो सपोर्टर हैं उनको भी मारेंगे, और इनके जो फंड फराहम कर रहे हैं वहां तक पहुंचेंगे और उनको भी मारेंगे। अब ये जो हम आर्मी ने जो इजहार किया है इससे अवाम को काफी इत्मीनान है और अवाम मुतमिन है कि इंशाल्लाह ये जो प्रोसेस शुरू हुआ है उसके तहत आप देखें कि आज ये अकरम लाहौरी जो है वो जेल में सजाए मौत का मुंतजर है कराची में, ये मलक इसहाक मारा गया, इसके बेटे मारे गए हैं, अभी इनके दो साथी और भी वो मफरूर हैं, एक अफगानिस्तान में मतीउर रहमान जो है वो अफगानिस्तान से ऑपरेट करता है यहाँ पर, और एक नईम है वो भी है, लेकिन अब इनकी टूट फूट हो चुकी है चूंकि लश्कर जंगवी की, ये इनमें इनमें खुद मायूसी आई हुई है कि ये जो है अब इसने आर्मी ने इधर जो है मूव किया, पंजाब की तरफ भी सिक्योरिटी एजेंसी ने मूव किया है, अब इंशाल्लाह ताला जो भी पंजाब में और इधर जो इनका बड़ा नेटवर्क है और उधर भी ये लोग छुपे हुए उधर भी उम्मीद की जा रही है कि जो ऑपरेशन होगा और उससे इनका नेटवर्क मुकम्मल तौर पर टूट जाएगा। ये अवाम को पाकिस्तान आर्मी से बहुत उम्मीदें हैं कि उन्होंने ये जो अजम का इजहार किया है वो इसको पाया तकमील तक पहुंचा।
बहुत शुक्रिया आपका यार साहब, वक्त हमारे पास बहुत कम बचा है, मैं बहुत ही मुख्तसर जवाब चाहूँगा एजाज साहब से, मैंने उनसे वादा किया था फिर आऊँगा आपकी खिदमत में। एजाज साहब, ये जो एक मकाला मैं आज पढ़ रहा था कि ये जो मलिक इसहाक की जो हलाकत है ये उसकी मिसाल ऐसी है कि किसी दहशत गर्दी के जड़ से उखाड़ने के बजाय दहशत गर्दी की शाख को जो है वो काटा गया है, और जब दरख्त की शाख को काटा जाता है तो जाहिर है कि वो और तेज़ी के साथ फैलता है, ज़रूरत इस बात की कि जड़ को काटा जाए, इस तबसरे पे आप मुख्तसरन क्या कहना चाहेंगे?
बहुत शुक्रिया, आपने फिर बड़ा ज़हीन तरीके से बताया। जड़ चूँकि पाकिस्तान के अंदर नहीं है, जड़ पाकिस्तान की सरहदों के उस पार दूसरी जानब है, तो पहले उनसे इजाज़त लेनी पड़ेगी जहाँ जड़ें हैं, तो अब शाखें और पत्ते यही काटने पड़ेंगे आपको। मेरा नहीं ख्याल है कि मैं कुछ ज़्यादा होपफुल नहीं हूँ, ज़्यादा ऑप्टिमिस्टिक नहीं हूँ कि जड़ों तक आप पाकिस्तान की हुकूमत वो पहुँच सकेगी। हमारी बड़ी मजबूरियाँ हैं, कमज़ोरियाँ हैं, जहाँ जहाँ जड़ें हैं वहाँ से पाकिस्तान को फंड्स भी आते हैं गवर्नमेंट को।
बहुत शुक्रिया आपका। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, वो यकीनन जब तक जड़ों तक नहीं पहुंचा जाएगा और जड़ को नहीं सुखाया जाएगा और जड़ को नहीं काटा जाएगा उस वक्त तक दहशत गर्दी की लानत का खात्मा ख्वाह वो पाकिस्तान हो या इलाकाई सतह पर हो या कहीं भी हो उस वक्त तक मुमकिन नहीं हो सकेगा। पहले अगर आलमी इदारे हैं तो उनको सोचना होगा, अगर हुकूमती सतह पर अरबाब इक्तदार कोशिश करें कि दहशत गर्दी का खात्मा मुल्की सतह पर हुक्म किया जाए तो उन्हें भी इस बात की तरफ ख़ास तवज्जो देनी होगी कि इनकी जड़ें कहाँ हैं दहशत गर्दों की और दहशत गर्दी की, उन्हें काटना होगा। इन्हें फंडिंग कहाँ से मिल रही है, इनको सोर्सेज इनके कहाँ पे हैं, इनको असलहा कहाँ से मिल रहा है। जाहिर है कि असलहा तो आप किसी के भी हाथ में देंगे वो असलहा चलाएगा, लेकिन ये देखना होगा कि असलहा देने वाला कौन है, मनसूबा साज कौन है, मनसूबा बंदी कौन कर रहा है, और कहाँ से उनको माली, कहाँ से उनको असलहा जाती और कहाँ से उनको फिक्री और नज़रियाती जो है हमायत हासिल हो रही है। पहले उस सरचश्मे को और उस सोर्स को बंद करना होगा, फिर जो ये आलेकार हैं इन तक पहुँचना होगा। मलिक इसहाक हो, अकरम लाहौरी हो या रियाज बसरा हो, ये आलेकार हैं, ये दहशत गर्द हैं लेकिन आलेकार की शक्ल में है। दहशत गर्द हकीकी मानों में वो है जो इन्हें इस किस्म की ट्रेनिंग दे रहा है, इन्हें इस किस्म के असले दे रहा है, इन्हें इस किस्म के जो है वो माली ज़राए और वसाइल फराहम कर रहा है, वो जड़ है, उनको पहले सुखाना होगा, पहले उनको काटना होगा, फिर दहशतगर्दी का खात्मा हो सकेगा। उम्मीद है कि आज का ये प्रोग्राम आपको पसंद आएगा। अगले प्रोग्राम तक के लिए मुझे अली बासी दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।